नमस्कार, ज्येष्ठ नागरिक कार्यक्रममा हार्दिक स्वागत छ। तपाईले यो कार्यक्रमलाई रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक आइतबार बिहान यसै बेलादेखि सुन्दै आउनु भएको छ। यसका साथै रेडियो नेपालको मोबाइल एप र रेडियो नेपाल अनलाइन .com पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी ज्येष्ठ नागरिकका हक अधिकारलाई सुनिश्चित गर्न गरिएको संवैधानिक तथा कानूनी व्यवस्थाका साथै सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि विभिन्न संघ संस्थाहरूले शुरू गरेका काम र उनीहरूले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा जानकारी दिँदै आइरहेका छौं। यसका अतिरिक्त गतिविधि, कुराकानी, जीवन अनुभव र अन्तर्राष्ट्रिय प्रसंग समेत यस कार्यक्रमका विषयवस्तु रहँदै आएका छन्। आज हामी गतिविधि र कुराकानी लिएर आएका छौ। कार्यक्रम सुन्दै गर्नुहोला। कार्यक्रम सुरु गरौं गतिविधिबाट।
जुम्ला जिल्लाको सिन्जा गाउँपालिका वडा नम्बर 2 ले ज्येष्ठ नागरिकलाई न्यानो कपड़ा र सिरक वितरण गरेको छ। वडाका 210 जना ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको हो। वडा नम्बर 2 का वडाध्यक्ष तीर्थ बडका अनुसार वडाभित्रका ज्येष्ठ नागरिक, शहीद परिवार, जनयुद्धका घाइते र अपाङ्गता भएका व्यक्तिलाई न्यानो सिरक वितरण गरिएको छ। वडाको 3 लाख बजेटबाट ज्येष्ठ नागरिक, अपाङ्गता र शहीद परिवार घाइते सम्मान कार्यक्रमबाट ती ज्येष्ठ नागरिक लगायतलाई न्यानो कपड़ा र कम्बल वितरण गरिएको हो।
गतिविधिपछि सुनाउँदैछौ कुराकानी।
आजको कुराकानीमा हुनुहुन्छ अर्घाखाँची जिल्लाको मर्याङ गाउँपालिका वडा नम्बर 5 मा जन्म भई हाल मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका वडा नम्बर 11 मा बसोबास गर्दै आउनुभएका 81 वर्षीय वरिष्ठ ज्येष्ठ नागरिक सुकदेव भूषाल। सानै उमेरमा आफ्ना पितासँग बर्मा जानुभएका भूषालसँग पितासँगै नै 2013-14 सालतिर नेपाल फर्किएको पनि सम्झना छ। त्यसबेलाको औलो रोगका कारण केटाकेटीलाई बचाउन नसक्ने अवस्था भएको हुँदा फेरि पिता सपरिवार भारतको सिलाङ भन्ने ठाउँमा गएको सम्झनुहुन्छ उहाँ। त्यसबेलाको अवस्थामा विभिन्न दुःख, कष्ट र हण्डर सहँदै यो उमेरसम्म आइपुग्नुभएका 81 वर्षीय वरिष्ठ ज्येष्ठ नागरिक सुकदेव भूषालसँग कार्यक्रम संयोजक राजन कार्कीले भलाकुसारी गर्नुभएको छ। सुनाउँदैछौ सोही कुराकानी।
यहाँलाई यस कार्यक्रममा हार्दिक स्वागत छ।
धन्यवाद।
81 वर्ष हुनुभयो।
अर्घाखाँची मरङ गाविस वार्ड नम्बर 5। अब त्यहाँ चाहिँ जन्मियो मात्रै, त्यहाँबाट बुवाहरूले चाहिँ परदेश लिएर हिँड्नु भयो। त्यही हिसाबले अब बर्मा जानुभएछ है, लिएर जानुभयो हामीलाई पनि
बुवाले।
उहाँबाट चाहिँ हामी 2013-14 सालमा फेरि यता नेपालतिर आइयो। नेपाल आएर चाहिँ भैरवमा सरकारले चाहिँ जग्गा दिने भनेको थियो, दिएको पनि थियो, त्यहाँ छुट्याइदिएको थियो, तर सरकारले पूर्जा चाहिँ दिया होइन, खालि जग्गा मात्रै यति तिम्रो भनेर छुट्याएको थियो,
गरिखाऊ
भनेर। त्यो जग्गामा चाहिँ पहिला त अब छाप्रो हालेर बसियो, त्यहाँ केही पनि थिएन, कोही विकास केही पनि थिएन। अनि त्यति बेला औलो लाग्ने, अनि लु आउने, अनि यो हैजा आउने, यस्तो नाना बेखन्नाका चाहिँ बिमारीहरूले सताउने रहेछ। चैत महिनामा चाहिँ हामी त्यहाँ आइपुगेका थियो। वैशाख, जेठ, असार यो 3 महिना चाहिँ एकदम कष्टले बितायो त्यहाँ। ल यहाँ त अब केटाकेटी बचाउन सकिन्न, के गर्ने होला के गर्ने होला भन्दा भन्दै अनि हामीलाई चाहिँ इन्डियातिर लिएर जानुभयो बुवाले। हामीलाई त्यहाँ छोडेर फेरि बुवा नेपाल आउनुभयो, पहाड जानुभयो। 1-2 महिनामा म आइपुग्छु भनेर छोड्नुभयो। 1-2 महिना भनेको त 3 वर्ष आउनु भएन। त्यति बेला चाहिँ अब हामी 4 भाइ, दाईको बिहे पनि भएको थियो, भाउजू, एउटी बहिनी, हामीहरू चाहिँ त्यहाँ 7 जनाको परिवार चाहिँ बसिया थियो, घर भाडा गरेर राख्नु भएको थियो
इन्डियामा,
सिलङ भन्ने ठाउँमा। अनि त्यही दुःख भयो बाबु नआउँदाखेरि
विभिन्न पेसा व्यवसायमा
लाग्यो त्यही सिलसिलामा। अनि 3 वर्ष बित्यो त्यो सिलाङबाट चाहिँ बडापानी भन्ने ठाउँमा चाहिँ ड्याम बनाउने यो हाइड्रो इलेक्ट्रिसिटी बोर्डको भनेर खोलेको थियो। त्यहाँ चाहिँ हामीहरू कुल्ली काम पाइन्छ भनेर त्यहाँ आयौँ। फेरि
त्यतिखेर हजुरको उमेर कति थियो?
त्यति बेला
14-15 वर्ष
14-15 वर्ष कुल्ली काम गरेर त्यही बस्थ्यो, गुजारा गरिरहेको थियो। बुवा आउनुभयो नेपालबाट आएपछि अनि त्यहाँबाट अब त्यहाँ चाहिँ धेरै जसो गाई बस्तु पाल्ने नेपालीहरू सबै गाई बस्तु पाल्नेमै छन् त्यहाँ। अनि एकजना साहुले चाहिँ गाई दिन्छु ल मेरो गाई पाल ल आऊ भनेर एकजनाले साहु त्यहाँ चाहिँ कस्तो साहु हुँदो रहेछन् भने गाईहरू राख्ने अनि त्यो गाईको मल तोक्ने मल तोकेर अनि त्यसको ब्याज चाहिँ उनीहरू साहुले खाने। त्यस्तो किसिम रहेछ, सुविधै रहेछ। त्यही हिसाबले अनि गाई पालियो। त्यस्तै 12-15 वर्ष जति त्यो पालियो अनि त्यहाँ साँगुरिँदै गयो। चराउने ठाउँ चाहिँ साँगुरिँदै गयो, खेतीपाती गर्न थाले सबै।
नेपालबाट इन्डिया बुवाले लिएर जाँदाखेरि त्यो कति सालको कुरो हो यो?
त्यति 14 सालतिरको हो कि
14-15 सालमा सिलाङमा गएर बस्नुभयो अनि त्यसपछि गाई पालन सुरु भयो त्यहाँनिर। अनि त्यसपछि के के भयो?
म अलिक कमजोर भए भनेर दिदी हुनुहुन्थ्यो हाम्रो उहाँ सिलाङमा, अनि ल यसलाई पनि कतै काममा लगाइदिए भनेर मलाई पठाउनु भयो। म उता कामतिर लागे पछि दाई पनि जानुभयो, भाइहरू आमाहरू बस्नु भयो त्यहाँ। मैले काम गर्दै थिएँ, काम गर्दा गर्दै अनि अब तेरो बिहा गर्न पर्यो भन्न लाग्नुभयो बुवाले। कति त्यति बेला 17 वर्षको बुवाले। अनि म त काम गर्थेँ एउटा अफिसमा, अनि हाकिम आएपछि मैले भनेको हाकिमले त कति वर्षको भएछ भन्यो, म 17 वर्षको भएछ र अहिले 17 वर्षमा बिहा गर्ने तेरो, मलाई हेर त म कति वर्षको भएँ होला अहिले भने, 30-32 वर्षको हुनुभयो होला भनेको, होइन म अहिले 40 वर्षको भएँ, मैले अझै 1 वर्ष बिहा गर्दिनँ, त 17 वर्षमा बिहा गर्ने, अहिले यति बेला त तेरो यताउति डुल्ने खाने पढ्ने यस्तो दिन हो भन्यो। अनि मैले भने के गरौँ त्यसो, अब उपाय छैन, हाम्रो त त्यही चलन छ भन्दाखेरि छ उपाय म गर्छु त मान्छस् भन्नु, ल मान्छु सर ठिक छ तँलाई मैले यहाँबाट ट्रान्सफर गरिदिन्छु, त उता जा अनि तेरो बाबु अब आउँछ जान्छ, छैन अब छोरो कहाँ भाग्यो भन्छ जान्छ भनेर लगाइदियो। अनि हुन्छ सर भने अब त्यति बेला उसले देखायो, अनि हुन्छ सर भने उसले बन्दी गरिदियो सिलाङबाट उहाँ मध्य प्रदेश जबलपुर भन्ने ठाउँमा। अनि उता गएपछि त अब बुवामा त अब त्यतिकै ऊ भयो, त्यति बेलासम्म बिहा गर्ने है अनि त्यहाँदेखि त्यस्तो मेरो सोचाइ पनि थिएन।
हाकिमको कुरामा कन्भिन्स हुनुभयो?
हाकिमको कुरामा म कन्भिन्स भएँ। 2 वर्ष उहाँ बसेपछि अनि यता चाहिँ केटीपट्टिकाले चाहिँ दबाब डाल्न थाल्दैछन्, आकाशवाणी गरे कि ल तुरन्त आइज, बुवा पनि उहाँ पनि दुइटै बिरामी छन् तुरन्तै आइज भनेर उहाँबाट आवाज आयो। आएपछि त अब त्यहाँ त अब मलाई त कुलदुली लागिहाल्यो, त्यसलाई नपर्खिनु म फर्केँ
घर आउनुभयो,
घर आए।
अनि यतापट्टि बुवा बिरामी हुनुभएको रहेछ?
होइन रहेछ नि, मलाई
झुक्क्यो
झुक्क्यायो।
अनि बिहे गर्नुभयो क्या?
बिहे गरियो भनौँ न,
बिहे गर्नुभयो। अब अहिले छोरा कति, छोरी कति, सन्तान कति भाइ?
सन्तान चाहिँ 5 वटा
5 वटा
4 भाइ छोरा एउटी छोरी।
उहाँहरूले राम्रो व्यवसाय गरेर राम्रो घरजम गरेर बस्नु भएको छ, राम्रो जागिर खानु भएको छ, राम्रो छ
ठिक छ अहिलेसम्म चलिरहेको छ। एउटा जेठो छोराको चाहिँ के भन्नु, अहिले चाहिँ 2 वर्ष भयो सुगरले त्यसलाई धेरै च्याप्यो।
हजुरले चाहिँ जागिर त्यसपछि खानु हो कि खानु भएन नेपालमा?
नेपालमा मैले खाइनँ जागिर। नेपाल त कसरी आइयो भन्नुहुन्छ भने त्यहाँ आन्दोलन छुट्यो नेपालीको र त्यहाँको लोकल खसिया जातको,
त्यहाँ भनेको सिलाङमा,
सिलाङमा नेपालीले भेटाए नेपालीले काट्ने, उसले पाए उसले काट्ने। नेपालीहरूको अब गाउँ घरमा अब गाई पालेको ठाउँमा खरका छाप्राहरू हुने, आगो लगाइदिने, त्यो त धुमधाम भयो, ठुलो आन्दोलन भयो, मान्छेहरू मरे, धेरै मान्छे त्यति बेला अनि आए यता। उहाँको सरकारले पनि सिलगढी ल्याउँदै फाल्दै गर्यो, हामी त आएनौ, म नआएको किनभने मेरो दाई त अब पुलिसमा हुनुहुन्थ्यो उहाँ, अनि म उहाँ गएँ, म सुरक्षित भएँ। अरू त्यो गाउँका मान्छेहरू धेरै नै आए क्या, त्यहाँ पनि अब यस्तै पञ्चायतहरू भन्ने नेपाली समाजको चाहिँ हुन्थ्यो।
बिहा भइसकेपछि नेपाल आउनुभयो कि आउनु?
आए नि,
त्यसपछि आउनुभयो।
बिहा भएपछि म पहिला सुरुमा आएको चाहिँ 28 सालमा आएको,
किनभने
यहाँ चितवनमा मेरो दिदी हुनुहुन्थ्यो चाइली दिदी, म टिहारमा टिको लाउने भनेर 28 सालमा म आएको। त्यहाँबाट आउने जानी भइराख्दो 1-2 सालमा, तर पहाड चाहिँ गइएन,
अर्घाखाँची
चाहिँ गएन। अब भैरवमा पनि हाम्रो ठुली आमाहरू हुनुहुन्थ्यो।
हजुरको प्राय आधी जति जीवन चाहिँ इन्डियाकै विभिन्न ठाउँमा बित्यो। बितिसकेपछि अनि त्यस पछाडि 28 सालमा नेपाल आउनुभयो, त्यसपछि फेरि उतैतिर जाने, हेटौडामा जाने, अर्घाखाँची जानु भएन,
गइएन।
अनि हजुरले चाहिँ काम अरू थप केही गर्नुभयो कि त्यसपछि घर आएपछि गाई भैँसी पाल्ने, खेती किसानी गर्ने मात्रै गर्नुभयो कि अरू के गर्नुभयो?
बिहा गरेपछि अनि त्यहाँबाट फेरि म जागिर छोडेँ,
इन्डियाको जागिर छोडिदिनु,
जागिर छोडेर घर आए, घर आए, घर आएर चाहिँ अनि त्यही खेतीपाती गर्ने त्यहाँ त्यसैमा लागे। त्यो गर्दा गर्दै अनि त्यो गाउँमा चाहिँ अब हाम्रो नेपालीहरूको पञ्चायत 30 पञ्चायत, त्यो भोइ एरिया भन्थ्यो, त्यो एरियामा 30 पञ्चायत थियो नेपालीको, नेपालीलाई चाहिँ त्यो पञ्चायतले चाहिँ ज्यान मारा, बाहेकको अरू चाहिँ मुद्दाहरू जे जे छन्
नेपालमै
होइन
इन्डियामै
पञ्चायतले चाहिँ मुद्दा चाहिँ
हेर्थ्यो,
त्यहाँ नमिले बल्ल उता
माथि
पठाउँथ्यो, पहिले गएर उहाँ कसैले रिपोर्ट गर्यो त्यो कुराको भने उहाँलाई फेरि फिर्तै गराइदिन्थ्यो पञ्चायतमै।
त्यसमा तपाईँ संलग्न भएर काम गर्नुभयो?
त्यहाँ चाहिँ म एक पर अनि एकजना हुनुहुन्थ्यो बुढै पाके मान्छे, उहाँले चाहिँ छोड्नु भयो, उहाँ हेडम्यान गाउँ उडा भन्छ, यहाँ उडा अध्यक्ष भनिन्छ, त्यसमा चाहिँ ल ल उठ्न पर्छ ल भनेर मलाई भने, मलाई त्यति ज्ञान पनि थिएन, हुन्छ त्यो नि भने त्यतिकै, त्यति बेला उमेरको ज्ञान पनि थियो, भोट भयो, भोट हुँदाखेरि मलाई जिताएछन्, त्यहाँबाट त्यो गाउँ उडाको काम गर्न थालियो।
गाउँ उडाले के गर्नु पर्थ्यो?
यहाँ उडा अध्यक्षले जे गर्छ त्यही हो,
सामाजिक कार्य गर्नु पर्छ,
सामाजिक कार्य।
त्यो सामाजिक कार्य गर्दाखेरि यहाँलाई कस्तो अनुभव भयो?
नेपालीहरू अलि मूर्ख पनि हुन्छन्, मिलाउँदा पनि गाह्रो हुने, भएन भने अब मुद्दा पनि लगाइदिए कि, ज्यानमारा मुद्दा, मान्छेलाई लुकाएर ज्यानमारा मुद्दा पनि हाले, के दुनियादारी पनि गरे है, त्यो गर्छन् मान्छेहरूले।
त्यो पञ्चायतमा बसेर निर्वाचित भएर समाज सेवा गाउँबुढाको हैसियतले काम कति वर्ष गर्नुभयो?
5 जति गरे,
5 गर्नुभयो, त्यसपछि छोडिदिनु भयो कि?
त्यो मैले छोडे, आफै राजीनामा गरे, अर्कैलाई चुन्ने, अनि त्यहाँ मलाई फेरि के गरे भने मलाई त्यहाँ छोडेनन् गाउँले, त्यहाँ स्कुल सिस्कुल बनाएको थिएँ मैले, फेरि त्यो स्कुलमा सञ्चालक भनेर मलाई चुने, चुन्दाखेरि अब पैसा भेला गर्नै गाह्रो हो नि, मास्टरलाई तलब दिन, मलाई चुनेर अनि ऊ गरे, मास्टर खोज्दा पाइए छैन, अनि त्यहाँ म आफै पढाउन थालेँ।
यो सम्पूर्ण काम चाहिँ इन्डियाको कुन भागमा गर्नुभयो? सिलाङमा त होइन,
सिलाङमै
गर्नुभयो,
अनि म आफै अग्रसर भएर अनि गर्न थालेँ, अनि दुईजना अरू टिचरहरू पनि लिएर, तिनजना भयो, अब तिनीहरू दुईजना टिचरलाई तलब दिन पनि पैसा उठाउन गाह्रो, फिस पनि दिँदैनन् गाउँलेहरूले, अनि त्यहाँबाट त्यहाँ त दुधको व्यापार गर्ने सबै, अनि महिना मर्यो, अनि मरेपछि बच्चाहरूलाई लिएर गयो, बाटोमा गयो, एउटा क्यान बाल्टी लियो, निकाल्यो दुध, एक एक लिटर दुध निकाल भन्यो, तिनीहरूसँग त्यस्तो दुध निकाल्यो र अनि
उनीहरूले दिन्थ्यो कि आफूले निकाल्ने?
धेरैले नदिनेको खोजेर पनि राख्ने, दिनेले त दिन्थे, त्यसरी चाहिँ चलायो स्कुल
चलाउनु भयो। कति विद्यार्थी थिए त्यहाँ?
150 जति।
त्यहाँको सञ्चालक समितिको अध्यक्ष भनौँ न अहिलेको भाषामा, त्यो भएर पनि चलाउनु भयो। त्यतिखेर तपाईँको उमेर कति थियो?
त्यति बेला अब 24-25 वर्ष हो।
सेवा गर्नु राम्रै कुरो हो है,
सेवा गर्नु राम्रो, मन त सेवा गर्न चाहिँ त्यहाँ लागेपछि चाहिँ त्यो सेवामै, घरको छोडेर सेवातिरै धेरै चाहिँ जाँदो रहेछ कि मन।
सेवा गर्दाखेरि के प्राप्त हुँदो रहेछ?
आनन्द, गाउँ घरमा अब उपकार गरियो, उनले पनि ल ल फलानालाई लिएर जानुपर्छ भन्ने, फलानालाई भन्नुपर्छ भन्ने, सबैको एक किसिमको राम्रो हुने, आनन्द प्राप्त हुने, त्यो हुँदो रहेछ। अनि त्यो गर्दा गर्दै स्कुल चाहिँ अब प्राय गाउँले चलाथ्यो, अनि त्यो बीचमा चाहिँ सरकारी पनि बनायो भने सरकारले चाहिँ प्राथमिक पाठशालाको चाहिँ तलब दुईजना मास्टरको चाहिँ दिने गरायो, बनाइयो, त्यो चल्दा चल्दै जो आन्दोलन छुट्यो, आन्दोलन भएपछि अनि त्यहाँको ती मानिसहरूले के गर्न थाले भने ठुल्ठुला मान्छेलाई चाहिँ गाउँबुढाहरू या मास्टरहरू यो हेड यिनीहरूलाई चाहिँ समाउनु पर्छ, यिनीहरूलाई चाहिँ त्यहाँ त मार्ने कुरा मात्रै, भाग्दै निक्लिँदै अन्यत्र जाँदै गरे, त्यहाँ मेरै वरिपरि जति गाउँलेहरू थिए 10-12 घर जति थिए, तिनलाई चाहिँ मैले जान नजाऊ भनेर भने, किन जान्छौ, जानी होइन भन्थ्यो, मलाई फेरि आर दियो, त्यो त्यहीँको लोकल एउटा फेरि उनीहरूको जातिको सरदार हुन्थ्यो, मास्टर थियो, उनीहरूसँग मेरो दोस्ती थियो, उनीहरूले चाहिँ नजा है नजा, यो पछि शान्ति हुन्छ, शान्ति भएपछि सबै मिल्छ, तिमीहरू नभाग है भन्ने, अरू भागेको देखेर नभाग है सर, तेरो मान्छेहरू चाहिँ कन्ट्रोल गरेर राख भन्थ्यो, अब कहाँ मान्ने, अब सबै जङ्गल उँदी गएर जङ्गलमा बसेर लुकेर बसे, बस्दा बस्दै पनि साउनको महिना थियो, 9 जंगलमै बसियो त्यसरी 9 दिनपछि चाहिँ के भयो भने तपाईँको अब चाहिँ यसरी बसेर हुँदैन भनेर सबैलाई त्यहाँ रहेका तिनीलाई जम्मा गरेर लिएर गए थानामा लिएर गएर अनि गरेपछि ल ल ल तिमीहरूलाई चाहिँ अब नेपाल पठाइदिन्छ भनेर त्यहाँको चाहिँ ओसी भन्छ अब
थानेदार भनौँ न
थानेदार उसले चाहिँ गाडी खोज्न थाल्यो अब मेरै भनौँ अब घरको टुङ्गो थिएन अब पहाडमा छ कि छैन सबै दाजुभाइले काइदिए कि के हामीले यही क्षतिपूर्ति सबै लिनुपर्छ यहाँ अनि त्यो गर्दा गर्दै हुँदैन हामी जाँदैनौँ भन्दा भन्दै ऊ चाहिँ गाडी खोज्न निक्लियो अनि मेरो पालो गएर फोन गरे अलि उतापट्टिबाट मेरो दाई चाहिँ पुलिसमा हुनुहुन्छ अहिले पनि उही हुनुहुन्छ उहाँले चाहिँ डिआइजीको गाडी चलाउनुहुन्छ अनि दाईलाई भने यस्तो यस्तो भएछ दाई के गरौँ भनेको अनि उसले चाहिँ डिआइजीलाई भनेछ भनेपछि डिआइजीले तुरन्त तिनीहरूलाई नेपाल होइन बडापानी चौकीमा चाहिँ पठाइदिए भनेर डिआइजीले भनेछ बडावानी चौकी भनेको त्यहाँ चाहिँ उनीहरूको बहुमत छैन है
सुरक्षित ठाउँ भयो
सुरक्षित ठाउँ अनि त्यहाँ पठाइदिए भनेर उसले फोन गरेपछि उसले चाहिँ नेपाल होइन त्यहाँ पठायो त्यहाँबाट त्यहाँ गयो अनि त्यहाँ गएपछि त अब कति दिनसम्म बच्चाहरू जंगलमा बसेका त्यहाँ सुरक्षित भयो अनि आनन्द भयो अनि ती पुलिसहरूले तिनीहरूले कता कताबाट चाहिँ दाल साल चामल चामल ल्याएर ओरेर खिचडी बनाएर खुवाए खुवाएर अनि त्यहाँ बस्यो डिआइजीले अनि क्याम्प बनाएर क्याम्पमा राखिदियो फेरि ग्रुप बनाएर 50 जना चाहिँ एउटा ग्रुपमा बढ्ने एउटा ग्रुपले त्यहीँ पकाउने खाने गरेर 50-50 गरेर राखिदियो कमसेकम त्यहाँ हामी 250 जति थियौँ 2 वर्ष बस्थ्यो त्यहाँ अब त शान्ति भयो जहाँ जहाँबाट आएको त्यहीँ त्यहीँ जाऊ भन्यो अब उनीहरूले त आन्दोलन गरेर हामीलाई त खेदाए थियो गाउँबाट हामीलाई त्यहाँ जान नदिने भनेर हाम्रो जग्गा जमिन जो कमाइ गरिएको थियो त्यो सबै क्याप्चर गरिसके अनि लगेपछि हामी कहाँ जाने हामी जाने ठाउँ छैन भनेर त्यही बेला चाहिँ त्यहाँ चुनाव आयो चुनाव आएपछि अनि त्यहाँबाट त्यहाँको मुख्यमन्त्रीले के भन्नु भने ल ठिक छ तिमीहरूको हामी व्यवस्था गरिदिन्छौँ पछि कलोनी बनाएर राखिदिन्छौँ अहिले चाहिँ चुनावको ऊ छ अहिले तिमीहरूले क्याम्प छोड हामीसँग सरकारसँग अब तिमीहरूलाई पाल्ने पैसा पनि छैन भन्यो त्यस्ता क्याम्प चाहिँ थुप्रो थिए क्या एकजना चाहिँ अलि बर्नियाट भन्ने ठाउँमा यस आसन साइडमा बोका माइला भन्थ्यो हामीले बोका भनेको त्यहाँको सेतोलाई बोका भन्छ मगर हो त्यसले चाहिँ त्यहाँको त्यो मुख्यमन्त्री कि भान्जी बिहा गरेको थियो अनि त्यहाँबाट त्यसँग कुरा गरियो अनि त्यसको त ठुलो एरिया थियो जङ्गलै सबै यसो यस्तो भयो हामीलाई ल तिमीले जग्गा दिनु पर्यो भन्दाखेरि ल सल्लाह गर्नुपर्छ मैले मात्रै भनेर हुन्न भन्यो दुईटी छोरी थिए एउटी बुढी अनि 3 जना जम्मा भएर अनि त्यहाँबाट सल्लाह गरे गरेर हुन्छ दिनु बस्न दिनु भन्ने उनीहरूले भएपछि अनि त्यहाँबाट हामी त्यहाँ आएर बस्न थालियो त्यहाँ बस्न थाल्दा पनि घोर जङ्गल छ क्या एकदम मच्छर लाग्ने मलेरिया हुने त्यस्तो भयो 52 जना मान्छे मरे
अब तपाईँको यो जीवन कहानी धेरै लामो छ तपाईँका आफ्ना अनुभवहरू छन् नेपालमै चाहिँ कहिले आउनुभयो र कहिलेदेखि सुरु भयो
4 जना चाहिँ यहाँ नेपाल पठाइयो
तपाईँ आउनुभयो
त्यसमा म आइनँ अरू आए विद्वानहरू नै हुनुहुन्थ्यो उहाँहरू आउनुभयो त्यति बेला यहाँ लोकेन्द्र बहादुर छन् प्रधानमन्त्री हुनुहुन्थ्यो उहाँसँग आएर कुरा गर्दाखेरि होइन त्यहाँको नेपालीलाई चाहिँ यहाँ हामीले चाहिँ केही गर्न सक्दैन उहाँको नेपालीहरू उही नै बस्नुपर्छ भनेर अनि किन भन्दाखेरि त्यो पहिले 61 सालमा चाहिँ एकपल्ट आसामबाट चाहिँ त्यस्तै गरेर नेपालीहरू निकाल्यो आएर झापामा त्यहाँ आउँदै बसेका थिए त्यति बेला महेन्द्र राजा नै भयो बेला कि चाहिँ नेपालीहरूलाई जस्ताको तस्तो बनाएर कि चाहिँ मेरो नेपालीहरू सम्पूर्ण यहाँ खेदाइदिए अब त्यति बेला त अब कति इन्डिया पसे भन्ने त सबै रिकर्ड हुन्थ्यो अहिले त छाडा भएछ भन्दाखेरि अनि त्यहाँबाट त्यति बेला उहाँको इन्दिरा गान्धी उसले चाहिँ के गरिदियो भने जति उहाँबाट आएका मान्छे थिए ती सबलाई चाहिँ उहाँ घर बनाएर ओरेर जग्गा दिएर राखिदिए अहिले त्यो ठाउँ चाहिँ मङ्गलदै भन्छ है त्यहाँ चाहिँ नेपाली नै नेपाली त्यहाँ अरू कोही कत्रै आन्दोलन हुन्छन् के हुन्छन् ती नेपालीहरू त्यहीँका नागरिक भए त्यही भएर त्यति बेला सम्झदा भए रहेछ त्यहाँको नेपालीलाई त्यहीँ दिनुपर्छ भनेर त्यस अर्थले यहाँ मन्जुर भएन क्या लोकेन्द्र बहादुर चन्दले त्यसो भनेर पठाइदिनु भयो
यो अहिलेसम्म हामीले हजुरका अनुभवहरू सुन्यौँ कहाँ कहाँ गएर के के काम गर्नुभयो कस्तो कस्तो दुःख पाउनुभयो भन्ने कुराहरूको बारेमा हामीले थाहा पायौं अब हामी अर्को पाटो अब हजुर 81 वर्ष हुनुभएको छ 81 वर्ष भइरहनाखेरि वरिष्ठ ज्येष्ठ नागरिक हुनुभयो नेपालको सन्दर्भमा होइन, ज्येष्ठ नागरिकहरूको लागि सरकारले केही व्यवस्था पनि गरेको छ, सामाजिक सुरक्षाको भत्ताको व्यवस्था गरेको छ, सँगसँगै हरेक परिवारमा ज्येष्ठ नागरिकहरू हुनुहुन्छ, तर ती ज्येष्ठ नागरिकहरू घर परिवारसँग नमिलेर मनमुटाव भएका कुराहरू पनि आइरहेका छन्, सुनिरहेका छन्। किन त्यस्तो मनमुटाव हुन्छ होला? ज्येष्ठ नागरिकहरू र घर परिवारका मान्छेहरूको बीचको कुरो किन मिल्दैन होला? हजुरको अनुभवले के भन्छ, हजुरको यो विज्ञताले के भन्छ?
मैले त्यस्तो पनि देखे छन्, त्यस्ता आफूहरू गरी खाने मान्छेहरू बाबुआमाले घर बनाइदिए, कमाइदिए, त्यही सम्पत्ति रज गज गरेर बाबुआमालाई चाहिँ धर्मशालामा लगेर राख्ने, त्यस्तो एक दुईजना मैले पनि त्यहाँ देखेको छु। त्यहाँ चाहिँ मलाई के लाग्यो भने अब परिवार परिवारमा चाहिँ अब मेरो परिवार र अब तपाईँको परिवार अब हाम्रो सम्बन्ध जोडिएको हुन्छ, तपाईँको परिवारबाट आउने परिवार र मेरो परिवारमा हुने परिवार हुर्केका परिवारहरू त्यस्तै किसिमका हुँदो रहेछन् क्या। धेरै जसो चाहिँ मलाई के लाग्छ भने छोरी बुहारीहरूबाट यस्तो धेरै ऊ हुँदो रहेछ,
त्यही त त्यो
मैले देखे धेरै,
हजुरले पनि त्यो देख्नु भएको छ, समाजमा पनि आइरहेछ, तर कतिपय ठाउँमा चाहिँ मिलेरै बसेको पनि देखिन्छ। भनाइको अर्थ अब ज्येष्ठ नागरिकहरू अब सिनियर सिटिजनहरू पनि पुरानो जमानाको सोचाइ भएको कारणले अहिले नमिलेको हो कि त्यही भएर नमिलेको हो कि होइन, अथवा हाम्रो ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्नुपर्छ, माया ममता दिनुपर्छ भन्ने कुराको कमीको कारणले हो कि यो भएको चाहिँ कसरी होला, किन होला?
त्यसमा पनि अब हाम्रो बाबुहरूले पहिला भन्थ्यो कि पानी खाने मूलको बिहा गर्ने कुलको, त्यो कुल हुँदो रहेछ के, राम्रो कुलतिरबाट आएको बुहारी छ भने त्यो पनि घर सम्हालेर राम्रै गरेर राख्दो रहेछ। त्यस्ता बुहारीहरू पनि छन् थुप्रै, सासूहरूको ससुराको स्याहार गरेर बसेका पनि देखिया छ, त्यस्ता पनि छन् नभएका होइनन्। कतिपय चाहिँ अहिले आधुनिक जब देखिन्छ तिनीहरू चाहिँ अलि अमेल खालका मिल्न नसक्ने, पुरानो पिँढीसित नयाँ पिँढी अलि नजम्ने क्या,
तर मिलेर त बस्नुको विकल्प छैन
छैन, अन्त्यमा त मिलेकै राम्रो छ। अब सोच्ने हो भने त अब ससुराले सासूले कमाएको सम्पत्ति आफू आएर भोग गरिरहेछ, अब उही सासु ससुरालाई बाहिर अब धर्मशालामा कता कता
लड्छ,
त्यो चाहिँ देखिन्छ, त्यो चाहिँ राम्रो होइन।
ज्येष्ठ नागरिकहरूको लागि भनेर ज्येष्ठ नागरिक ऐन पनि आएको छ,
हजुर,
सामाजिक सुरक्षाको भत्ताको व्यवस्था पनि गरेको छ सरकारले, ज्येष्ठ नागरिकहरूको लागि त राम्रै गर्दैछ नि होइन?
अहिले राम्रै गरेको छ, यो त जो गरिरहेछ सरकारका तर्फबाट, जो तल चाहिँ पुग्दाखेरि कोही कोही नपुगेको पनि होला, गुनासोहरू पनि देखिन्छन्, तर सरकारले चाहिँ त वृद्धको लागि राम्रै गरे हो। त्यसमा पनि अब सरकारले चाहिँ अब मलाई त के लाग्छ भने जुन चाहिँ स्कुलमा पढाइन्छ नि त्यति बेलै नै ज्ञान दिनुपर्छ क्या,
नैतिक शिक्षा दिनुपर्छ।
अहिले नैतिक शिक्षा छैन, अनुशासन कसैले मान्दैन, अनुशासन हुनुपर्छ। अब अनुशासन त सरकारले त्यतापट्टि त दिने कोसिस गरेछ, एकापट्टिबाट भत्काइदिया छ, धर्मले यति कन्ट्रोल गरेका छ, एउटा घरमा चाहिँ आफै कन्ट्रोल गरिराखेका हुन्छ परिवारले, त्यो चाहिँ नभएर अब धर्म गर्नु पर्दैन भने अहिले आएर चाहिँ क्रिया गर्नु पर्दैन भन्ने आछन्, क्रिया गर्नु पर्दैन त्यो बेकारको खर्च हो भन्ने, त्यस्ता अब राजाहरू आछन् त अनि पर्दा कहाँबाट राम्रो हुन्छ, एकातिरबाट त कोसिस भइरहेछ यिनलाई दुःख बिमार हुँदा पनि पैसा खर्च नहोस्, खर्च नभएका हुन्छन् भनेर त्यो पनि गरिदिएछ,
यातायातमा
पनि गरिदिएछ, नदिने त दिए छैनन् है, अब ऊ सरकारका तर्फबाट त गरेका छ।
हजुरले यो सामाजिक सुरक्षा भत्ता लिनुभएको छ?
लिएछु।
कति लिनुहुन्छ?
तिन महिनामा 12,000 दिन्छ,
महिनाको 4,000?
4,000।
यो सामाजिक सुरक्षा भत्ता ज्येष्ठ नागरिकहरूले केमा खर्च गर्नुहुन्छ, यसले पुग्छ उहाँहरूलाई खर्च पर्छ गर्न कि अझ थप्नुपर्छ कि?
मलाई भन्नुहुन्छ भने मलाई त अब यो नभए पनि अहिलेसम्म मेरा 4 भाइ छोरा छन्, एउटी छोरी छ, सँगै छन्, मलाई चाहिँ
उहाँहरूले
लाउन खान दुख बिमार भयो त्यति साह्रो दुख बिमार त म भएको छैन, नभए पनि लाउन खान यताउतिलाई अहिलेसम्म मलाई केही त्यस्तो अनुभव भएको छैन। जुन छोरा कहाँ गए पनि जुन बुहारी पनि एकै समान छन् गरिरहेछन्, त्यसमा चाहिँ अझै त्यसभन्दा बढी गर्ने चाहिँ यही छोरो मलाई लिएर आएको छ नि यहाँ, यसले चाहिँ आमालाई पनि बाबालाई पनि।
छोराको नाम के हो यहाँ लिएर आउने?
यो सन्तोष
भुषाल। उहाँले अझ राम्रो गर्नु,
अझै धेरै चाहिँ ख्याल गर्ने चाहिँ यो
बुहारीले पनि राम्रो गर्छ,
बुहारीले पनि राम्रो गर्छन्, लो कपडा मैला भयो बुहारी खोल्नुहोस् यो फेर्नुहोस् भन्छन्, खानालाई पनि के खानुहुन्छ, मलाई चाहिँ त्यस्तो छ। तर धेरै जसाको चाहिँ मैले देखेको छु त्यहाँ हेटौँडामा त्यो गर्दैन। मेरै घरका अगाडि एउटा कामी छ है, त्यो सासू ससुरालाई भन्दा प्राणै उति गरेका छ, बाबु चाहिँ त छैन अहिले मर्यो, आमा चाहिँ छ लिएन बाबु 2 रुपियाँ पैसा लिएन भन्दाखेरि छैन भन्छ। केही अताउति भयो भने त्यसको साला साली जेठानी जेठानीहरू के भयो भने तलवार लिएर हिँड्छ है, मेरो सालालाई यस्तो कले भने।
ज्येष्ठ नागरिकलाई यस्तै हिंसा हुन्छ भनेर ऐन आयो, ऐनको पहिलो संशोधनले के भन्छ भन्दाखेरि ज्येष्ठ नागरिकलाई हिंसा भएको देखियो भने नजिकको घर परिवारको अर्को छिमेकीले पनि उजुर बाजुर गरेर दिन सक्छ भन्ने कुरा पनि छ त्यहाँ, त्यसको कार्यान्वयन भएको छैन है।
खै उजुर गर्दा पनि अब यस्तो गर्छ, उजुर त गर्यो, उजुर गएपछि अब थानाले पुलिसले पनि लान्छ भन्छ के गर्छ, 1-2 दिनपछि छोडिदिन्छ,
केही पनि हुँदैन
केही पनि हुँदैन। अनि आएपछि मलाई चाहिँ कसले हो रिपोर्ट गर्ने भन्छ, त्यो बदमासले चाहिँ बदमासी नै गर्छ। त्यहाँ पुलिसहरू आएर चाहिँ अब डिएसपी एसपीहरू आएर पनि हाम्रो त्यहाँ गाउँमा, गाउँ ठुलो छ क्या हाम्रो
हेटौँडाको,
त्यहाँ आएर चाहिँ सम्झाउँछन् यस्तो यस्तो कोही यस्तो ड्रग्सहरू खाने, यस्तो झगडा गर्ने, रक्सी खाएर यहाँ त्यहाँ दुनियाँदारी गर्ने, खुसुक्क फोन गर्नु, 100 फोन गर्नु, हामी आउँछौँ भनेर बार बार साल सालमा त्यस्तो सूचना पनि गरिराख्नुहुन्छ। तर कतिपय त फेरि अब ल उहाँ त सम्झाउने नै त हो, यस्तो गर्ने होइन उस्तो गर्ने होइन, यहाँ त्यहाँ उहाँ चाहिँ ठिकै हुन्छन् अब गर्दैन भनेर आउँछन्। त्यहाँ आइसकेपछि
बानी
बेहोरा त्यही हो, जेल भनेको त कस्तो हुनु पर्ने नि, त्यहाँ गएपछि एकसर गएपछि मान्छे चेताउनु पर्ने हो, त्यहाँ खबर कागज पढ्न दिने, बिहा नास्ता पानीमा सुविधा दिने,
ज्येष्ठ नागरिक र घर परिवार मिलेरै बस्नुपर्छ, कतिपय ठाउँमा वृद्धाश्रममा लगेर राखेको हुन्छ, दिवा सेवा केन्द्रहरू हुन्छन्, त्यहाँ ज्येष्ठ नागरिक भेला भएर गफसप गर्नुहुन्छ, बेलुका घरैमा आउनुहुन्छ, र पनि कतिपय ठाउँमा अघि हजुरले भने जस्तै कुरो मिल्दैन।
हजुर,
अधिकांश ठाउँमा त मिलेर बसेका छन् तर कहीँ कहीँ त्यो अवस्था छ, त्यसलाई मिलाउनको लागि के कसले के गरिदिएदेखि मिल्थ्यो होला जस्तो लाग्छ यहाँ
मलाई। त अब त्यो गर्नको लागि त अब सरकारले चाहिँ अंश बन्द गराउँछ नि, यो ठ्याम्मै नगराउने, जिउँदो बाबु आमा दुइटै छन् जरी अंश छोराहरूलाई नदिने, गर खाओ आफै, पढाइदिने, पढेपछि त अब हुन्छ नि त,
आफूले गरी खानु पर्यो पढेपछि,
उसले गरी खान्छ, जे गरेर खान्छ खान्छ, तर अंश बन्द चाहिँ नगरिदिने, त्यसो गर्ने हो भने अलिकति चाहिँ सुध्रिन्छ कि जस्तो लाग्छ मलाई। होइन भने त अब फाकै फुकै गर्यो अनि त्यहाँबाट अंश आफूले लियो, कागज पत्र के राजधानी लियो, लाल पूर्जा लियो,
सम्पत्ति लियो
अनि त्यहाँबाट खेद्यो भएको।
समग्रमा हेर्दाखेरि ज्येष्ठ नागरिकको अवस्था यस्तो छ, हजुरको अब अनुभव बर्मादेखि इन्डियाको दार्जिलिङसम्मको अनुभव, त्यसपछि त्यहाँ सेवा गरेको अनुभव, स्कूल चलाएको अनुभव, त्यसपछि यहाँ आएर हेटौँडामा आएर पनि बसेको यो अनुभव, छोराछोरी हुर्काउनु भयो, बढाउनु भयो, पढाइ लेखाइ गराउनु भयो, जागिर खाए, त्यसपछि सँगै बसेको यो अनुभव, जिन्दगी चाहिँ के रहेछ हजुर?
जिन्दगी चाहिँ मलाई चाहिँ मैले सोच्छु, मलाई चाहिँ के लाग्छ भने मनुष्य जीवन चाहिँ एउटा वरदानै हो जस्तो लाग्छ, किन भन्दा अरू 84 लाख भन्छ कति छन् प्राणी, सम्पूर्ण प्राणीमा चाहिँ ज्येष्ठ त अब मनुष्य नै छ, हामी नै छौँ भनौँ। अर्को कुरा चाहिँ सङ्घर्ष, दोस्रो कुरा एउटा जीवन चाहिँ सङ्घर्षमय हो, सङ्घर्ष गरिराख्नुपर्छ गरिराख्नुपर्छ, सङ्घर्ष भन्नाले अब मानिस हिँडिरहेको, अब सङ्घर्ष त त्यसै हुँदैन बसेर, गर्यो भने अब
कर्मशील सङ्घर्ष,
कर्मशील हुनु पर्यो, कर्म गरिरहेको छ भने मानिसलाई धेरै रोग पनि लाग्दैन, त्यस्तो लाग्छ मलाई।
जिन्दगी एउटा वरदान हो, कर्मशील कार्यरत हुनुपर्छ,
हजुर,
त्यतिकै बसिरहनु
भएन, त्यतिकै कुनै काम नलिकन
सकेको काम गर्नुपर्छ,
सकेको उमेरले न भ्याएर अथवा तागतले नभ्याएको त के गर्नु, तर अब म चाहिँ तपाईँको उही इन्डियादेखि नै म राति 3 बजे चाहिँ मेरो निन्द्र खुल्छ, अहिलेसम्म पनि त्यही छ।
81 वर्षको उमेरमा पनि यस्तो फुर्तिलो देखिनुहुन्छ, जोसिलो तालले बोल्नुहुन्छ, हृष्टपुष्टै हुनुहुन्छ, हेर्दाखेरि स्वस्थ नै देखिनुहुन्छ, यसको राज के होला, कसरी यस्तो हुनुभयो?
यो चाहिँ अब कसरी भनौँ, अब के होला जस्तो लाग्छ भने मलाई, मानिसले चाहिँ अकर्म चाहिँ गर्नु हुँदैन, अकाट्य चिज खानु पनि हुँदैन, नराम्रो गर्नु पनि हुँदैन, नराम्रो गर्ने मान्छेलाई धेरैले श्राप गरेको हुन्छ, त्यो श्राप पनि मानिसलाई लागेको हुन्छ,
धर्म छोड्नु भएन
सबभन्दा
सत्यतामा बस्नु पर्यो,
सत्यमा बस्नु पर्यो, 1 पैसा पनि कसैको ढाँट्नु भएन, छल्नु भएन, अर्काको दुःख पनि आफ्नो दुःख बराबर सम्झिनु पर्यो। त्यस्तो गर्ने व्यक्ति छ भने सायद अलि रोगले पनि च्याप्दैन होला जस्तो लाग्छ मलाई चाहिँ त्यस्तो लाग्छ।
अन्त्यमा कतिपय ठाउँमा नमिलेर बस्नुभएका घर परिवार ज्येष्ठ नागरिक हुनुहुन्छ, उहाँहरूको लागि हजुरको के छ सुझाव, र ज्येष्ठ नागरिकलाई सेवा सुविधा दिने नेपाल सरकारलाई सुझाव के छ?
नेपाल सरकारलाई त अब के भन्नु, उसले सरकारले त गर्दै हुनुहुन्छ, सरकारले ज्येष्ठ नागरिकलाई चाहिँ दुःख नहोस् भन्ने काम, उहाँहरूले नियम कानून के बनाउनु पर्ने त्यो गरिराख्नु भएको छ। 4,000 रुपियाँ मलाई दिनुभएको छ, त्यो मलाई नदिए पनि हुन्थ्यो, किन अब मलाई त सबैले चाहिँ राम्रै गरिराखेका छन्। त्यसो भन्नाले मलाई नदियो हुन्थ्यो भन्दाखेरि अर्को चाहिँ म भन्दा कमजोर छन् तिनीहरूलाई पनि हुन्छ,
सरकारले सम्मान गरे पनि अलिकति अशक्तहरूलाई दिँदाखेरि हुने भन्ने कुरा हो, अलिकति सक्नेहरू यताउता घर परिवार राम्रो भएको कमाइ राम्रो भएकोलाई चाहिँ नदिँदा हुन्छ भन्ने खालको हजुरको ज्येष्ठ नागरिकहरूको वर्गीकरण गरेर कसलाई दिने कसलाई नदिने त्यो हिसाबले
सरकारले गर्न पर्यो।
ज्येष्ठ नागरिकहरू र घर परिवार मान्छेहरू जो छन् नि उहाँहरूलाई चाहिँ सुझाव के हुन्छ?
उहाँहरूलाई त अब तपाईँहरूले जसले चाहिँ त्यस्तो आमा बुवाहरूको चाहिँ वृद्ध आमा बुवाको चाहिँ सेवा गर्नु भएन त्यसरी लानुहुन्छ, त्यो नगर्नुहोस्, पाप हो त्यो, त्यो पाप हो, किनभने उहाँहरूले कमाएर गरेको घर जेता जमिन जो छ त्यो आफूले गरेका छ, अनि त्यो कमाउनेलाई त्यो जमाउनेलाई चाहिँ लगेर धर्मशालामा राख्ने त्यो त्यो महापाप हुन्छ, त्यो नगर्नुहोस्, कसैले पनि नगर्नु, मैले चाहिँ त्यही भन्छु।
अहिले सुन्दै हुनुहुन्थ्यो जीवनको लामो यात्रामा विभिन्न किसिमका धेरै अनुभवहरू बटुल्नु भएका वरिष्ठ ज्येष्ठ नागरिक सुखदेव भूषालसँग कार्यक्रम संयोजक राजन कार्कीले गर्नु भएको कुराकानी।
श्रोता, ज्येष्ठ नागरिकहरूले आफू स्वस्थ र सुरक्षित रहनका लागि खानपान र रहनसहनदेखि धेरै कुराहरूमा सतर्कता अपनाउनु पर्दछ। नियमित रूपमा खानुपर्ने औषधिहरू खाइ नै रहनुपर्छ। दिनदिनै जाडोको मौसम आउँदै गरेकोले न्यानो लुगा लगाएर बस्नुपर्छ। दिवा सेवा केन्द्र, भेटघाट स्थल, चिया चौतारी वा टोल छिमेकमा भेला भएर बस्दा सधैँ दूरी बनाएर बस्ने गर्नुपर्छ। धुवा धुलो लगायत रुगाखोकीबाट आफू सुरक्षित हुन र अरूलाई पनि सुरक्षित बनाउन सधैँ राम्रोसँग मास्क लगाएर बस्नुपर्छ। बेला बेलामा साबुन पानीले राम्रोसँग हात धुने गर्नुपर्छ। यदि कार्यक्रमका बारेमा कुनै सुझाव, सल्लाह र प्रतिक्रिया पठाउन मन लागेमा कार्यक्रमको इमेल jestnagarik@gmail.com jestnagarik@gmail.com पठाउन सक्नुहुन्छ। तपाईले पठाउनुभएका सुझाव, सल्लाह र प्रतिक्रिया कार्यक्रमका लागि निकै महत्वपूर्ण हुनेछन्। लौत श्रोता, हामीलाई पत्र पठाउने यसै ठेगानाका साथसाथै आजलाई ज्येष्ठ नागरिक कार्यक्रमको समय यही सकियो। सबै ज्येष्ठ नागरिकहरूले दैनिक रूपमा आफूले खाने खानेकुरादेखि जिउने जीवनशैलीसम्म विशेष ध्यान पर्याउ, सधैँ स्वस्थ र सुरक्षित रहौं। घर परिवारका अन्य सदस्यहरू बीचको सम्बन्धलाई मायालु र व्यवहारिक बनाउन अझ बढ़ी प्रयास र प्रयत्न गरौं भन्दै आजको कार्यक्रमबाट बिदा चाहन्छौ। अर्को कार्यक्रमसम्मका लागि प्राविधिक मित्र सुलोचना बज्राचार्यलाई धेरै धेरै धन्यवाद दिँदै सहकर्मी विमला राई र म राजन कार्की पनि बिदा हुन्छौ। नमस्कार।
जय हो।